नमस्कार, कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको सोमबार र शुक्रबार बेलुका 36 बजे र पुनः प्रसारण मङ्गलबार र शनिबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र गलकोट एफएम मोबाइल एप मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा शिव विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ। कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट।
बिरानो यो मन्दिरमा, बिरानो यो मन्दिरमा, कुनै दियो बल्दैन न मेरो सामु तिमी, न मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन। बेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटु, बेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटु, के लेखी सीताको थोपाहुमा, सीताको थोपाहुमा, मन्दिरको जल होइन न मेरो सामु तिमी, न मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन।
यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन संवाद रहेको छ। यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन संवादमा रहेर गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरसँग कुराकानी गर्नेछौँ। अब लागौँ सहकर्मी मित्र सरिता खत्रीले गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरसँग गरेको कुराकानीतर्फ।
उ उपप्रमुख जी, तपाईँलाई कार्यक्रम परिवर्तनको आवाजमा स्वागत छ।
धन्यवाद।
आरामै हुनुहुन्छ?
हजुर।
विशेष आज हामीले कार्यक्रम परिवर्तनको आवाजमा रहेर कलकोट नगरपालिकाले दलितहरूको क्षेत्रमा चाहिँ के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। समग्रमा कलकोट नगरपालिका भित्रका दलितहरूको अवस्था चाहिँ कस्तो पाउनु भएको छ तपाईँले?
धन्यवाद। खासमा चाहिँ कलकोट नगरपालिकाभित्र रहेका हामी सबै जात जातिहरू, विशेष गरेर जात जातिभित्र पनि जुन दलित समुदायको बारेमा हजुरले क्वेसन गर्दै हुनुहुन्छ, हामी नेपालको सबै भूभाग जस्तै कलकोट नगरपालिकाभित्र रहेका हामी आम दलित समुदायको पनि अवस्था त्यही नै हो। जहाँ धेरै दलित समुदायका हाम्रा नागरिकहरू हुनुहुन्छ, उहाँहरू एउटा पसिना र आँसुको भेलमा हुनुहुन्छ। किनभने उहाँहरू चाहिँ बिहान 4 बजेदेखि अब गोठको खेतको काम गर्दै बसिराख्नु भएको अवस्था छ। किनभने यो एउटा अभावको कारणले गर्दाखेरि हो। त्यसैले नगरपालिकाभित्र कोही त्यस्तो दलित समुदायभित्र त्यस्तो व्यक्ति पनि हुनुहुन्छ जहाँ चाहिँ सबै कुराले सम्पन्न पनि हुनुहुन्छ। त्यसै गरी धेरै व्यक्तिहरू हुनुहुन्छ जहाँ चाहिँ अलिकति अभावमा उहाँहरू हुनुहुन्छ।
जस्तो तपाईँले भनिसक्नु भएको छ, यो दलित समुदायभित्र पनि कतिपयको चाहिँ जीवनस्तर अलिकता माथिल्लो स्तरमा पनि छ, र कतिपय भने चाहिँ बिहान बेलुका हातमुख जोड्न पनि गाह्रो भएको कुराहरू पनि गर्नुभएको छ। त्यस्ता परिवारहरूका लागि कलकोट नगरपालिकाले कस्ता खालका कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको छ?
खासमा चाहिँ हाम्रो दलित समुदायमा हामी अलिकति बिहान बेलुकाको छाक तार्नलाई गाह्रो भए तापनि उहाँहरूसँग चाहिँ सिप छ, शरम पनि छ। त्यो कारणले गर्दाखेरि उहाँहरूलाई, उहाँहरूको सिप जुन छ त्यसलाई संरक्षण गर्नका लागि कलकोट नगरपालिकाले उहाँहरूको जुन साधनहरू छ त्यसलाई संरक्षण गर्ने, सँगसँगै उहाँहरूको सिपलाई अझ संरक्षण सँगसँगै उहाँहरूको सिपलाई अझै बढावा दिनका लागि हामीले उहाँहरूलाई चाहिने साधनहरू पनि उपलब्ध गराउने र उहाँहरूको सिपलाई अझै बढाउनका लागि त्यस्ता खालका तालिमहरूको पनि व्यवस्था गर्ने कामहरू अहिले हामी गर्दै आइरहेका छौँ र गर्नेवालामा पनि छौँ।
नगरपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरूमा पनि दलित समुदायका लागि पनि तालिमहरू पनि सञ्चालन गरिरहेको छ। यस्ता कार्यक्रमहरू चाहिँ प्रभावकारी भएको पाउनु भएको छ कि छैन?
एकदमै, किनभने अहिले हाम्रा जति आरनमा काम गर्ने हाम्रा अभिभावकहरू हुनुहुन्छ, अहिले नयाँ पुस्तामा भन्दा पनि पुरानै पिँढीका जुन हाम्रा अभिभावकहरू त्यो काम, त्यो पेसा अँगालेर बसिराख्नु भएको छ र उहाँहरूको अवस्था हेर्दा कुनै कुनै आरन चाहिँ एकदमै सम्पन्न छ भने धेरै जसो आरनहरू पुरानै धर्रामा छन्। त्यो कारणले गर्दाखेरि त्यो आरनलाई सुधार गरेर उहाँहरूको पेसालाई, उहाँहरूले गरेका कामलाई अझै सहज तुल्याउनका लागि हामीले सबै खालको मेसिनहरू दिन नसके तापनि एक दुईवटा पाठ पूर्जा चाहिँ हामीले सबै ठाउँमा होइन, कुनै कुनै ठाउँमा चाहिँ हामीले वितरण गरिसकेको छौँ र कुनै कुनै वडामा चाहिँ हामीले अहिले दिनको लागि त्यो हाम्रा दलित जनप्रतिनिधि साथीहरूको पहलमा त्यो हामीले प्रबन्ध पनि गरिरहेका छौँ। यसले हामीले के देखेका छौँ भने उहाँहरू आफै पनि व्यक्तिगत रूपमा खुसी, प्लस समुदायहरू पनि त्यो हाम्रो परम्परागत पेसा संरक्षण भएको कुराले गर्दा उहाँहरू चाहिँ खुसी भएको चाहिँ हामीले देखिरहेका छौँ।
जस्तो दलित समुदायकै कुराकानी गर्दाखेरि कलकोट नगरपालिकाभित्र यो छुवाछुतको चाहिँ कतिको तपाईँले महसुस गर्नुभएको छ? यो विभिन्न ठाउँमा त छुवाछुतकै कारणले विभिन्न घटनाहरू पनि भइरहेका छन्।
हजुर,
कलकोट नगरपालिकाभित्र चाहिँ छुवाछुत कतिको महसुस गर्नुभएको छ?
यो कुरामा चाहिँ अलिकति हामीले अरूलाई दोष लगाउन चाहिँ सजिलो हुन्छ, तर त्यो व्यवहार, त्यो गर्ने, हामीले गर्ने क्रियाकलापहरू चाहिँ हामी आफै परिवर्तन गर्न चाहिँ अलिकति गाह्रो हामी सबैलाई हुँदो रहेछ भन्ने कुरा मैले यहीँको हाम्रो समुदायको क्रियाकलापबाट पनि पाएको छु। त्यसैले जति पहिला त्यो छुवाछुतको अवस्था थियो त्यति साह्रो त छैन, तर पनि हामीले अरू समुदायलाई, अरू जातहरूलाई हामीले जुन यस्तो उस्तो भनेर दोष लगाउँछौँ, त्यो हामी आफै भित्रको जुन जात जातिमा चाहिँ अलिकति त्यो भेदभाव भएको चाहिँ मैले महसुस गरेको छु।
नगरपालिकाभित्र पनि एउटा न्यायिक समिति पनि रहेको छ, न्यायिक समितिमा पनि तपाईँ स्वयं आफै पनि हुनुहुन्छ। न्यायिक समितिभित्र चाहिँ दलित समुदायबाट कस्ता खालका समस्याहरू चाहिँ लिएर आउने गर्नु भएको छ नगरपालिकामा?
अरू समुदायमा त्यस्ता खालका समस्याहरू देखा पर्छन् भनेर हजुरले कुरा गर्नुभयो, र हाम्रो कलकोट नगरपालिकाभित्र चाहिँ त्यति साह्रो छुवाछुत पानी छोयो यता उता भन्ने त्यस्तो समस्याहरू चाहिँ खासै छैन. हाम्रो नगरपालिकाभित्र चाहिँ अलिकति यो घर भाडामा बस्दाखेरि अलिकति दलित समुदायहरूलाई चाहिँ भाडा घर भाडामा पाउन अलिकति गाह्रो भएको जस्तो एक दुईवटा समस्याहरू चाहिँ आएको थियो. तर धेरै जस्तो समस्याहरू चाहिँ लेनदेनकै आर्थिक कारोबारकै समस्याहरू चाहिँ उहाँहरूको आउने गर्छ.
जस्तो विभिन्न घटना परिघटनाहरूमा पनि दलित समुदायलाई नै पछाडि पारिएको भनेर पनि विभिन्न सङ्घ संस्थाहरूले पनि आवाज उठाउँदै आइरहेको. घर भाडामा बस्दै गर्दाखेरि पनि दलित भएकै कारण घर भाडा नदिने भन्ने खालको यस्ता नगरपालिकाभित्र रहँदै गर्दाखेरि त्यस्ता क्रियाकलापहरू हुँदै गर्दाखेरि चाहिँ न्यायिक समितिले कसरी समस्या समाधान गर्दै आइराखेको छ?
सर्वप्रथम त यो न्यायिक समितिले मात्र नभएर हामी सबै समुदायले, हामी सबै व्यक्ति व्यक्तिले, परिवारले नै यस्ता खालका कुराहरूलाई, यस्ता खालका जुन क्रियाकलापहरू हामीले गरिराखेका हुन्छौँ त्यो व्यक्ति स्वयंले हामी हटाउन सक्यौँ भने यो धेरै माथि जाँदैन. त्यसैले यो एउटा जातिको कुरा भन्दा पनि यो हामीले एउटा गर्ने क्रियाकलाप हो. त्यसैले यो क्रियाकलापलाई हटायौँ भने चाहिँ यस्ता खालका जुन प्रथा, जुन कुरुतिहरू छन् यो आफै हट्छ. यो चाहिँ हामीले बनाएको क्रियाकलापहरू हो. त्यसैले यसलाई हटायो भने चाहिँ हामी न्यायिक समितिले नै गर्नुपर्छ भन्ने छैन. यसो त आफै हटेरै जान्छ.
दलित भएकै कारण दलित समुदायले सदियोदेखि विभिन्न अवहेलनाहरू पनि सहनु परेको छ.
हजुर,
यस्ता समस्याहरू न्यूनीकरण गर्नका लागि के गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
सर्वप्रथम त हामी सबै सचेत हुन जरुरी छ. र मैले अघि नै भनिहालेँ, खासमा चाहिँ हामीले हाम्रो व्यवहार परिवर्तन गर्यो भने मात्रै यो सबै हट्छ. जस्तो अब पहिला हामी सानो हुँदाखेरि पनि त हामीले धारामा पानी लिन जाँदै गर्दाखेरि जुन अब उहाँहरू दलित भन्दा पनि हामी आफैले बनाएको दलित हो होइन, उहाँहरूलाई हाम्रो व्यवहारले गराएको दलित हो. त्यो कारणले हामीले उहाँहरूले छोइदिनु भयो लौ भनेर पानी फाल्ने, उहाँहरूले छोएको नलैजाने गर्ने चलन थियो भने अहिले हामी अलिकति सचेत भएर होला होइन, अलिकति शिक्षित भएर पनि होला, त्यो खालको व्यवहारहरू हामीले पाउँदैनौँ नि त. त्यो कारणले गर्दाखेरि हामीले व्यवहार परिवर्तन गयो भने त यो सबै हटेर नै जाने रहेछ. त्यो कारणले हामी चाहिँ अलिकति सचेत भइदियो भने चाहिँ यस्ता खालका व्यवहारहरू आफै हटेर जान्छन् जस्तो लाग्छ मलाई चाहिँ.
जस्तो सदियोदेखि नै दलित दलित बीच र दलित र गैर दलित बीच पनि भेदभाव हुँदै आइरहेको अवस्था पनि छ. र पछिल्लो समयमा चाहिँ छुवाछुतकै कारण विभिन्न खालका घटनाहरू विभिन्न ठाउँमा हुँदै गरे तापनि गलकोट नगरपालिकाभित्र चाहिँ त्यस्ता खालका खासै समस्याहरू छैनन् पनि भन्नुभएको छ. कतिपय अवस्थामा चाहिँ दलित समुदायभित्रैबाट पनि त्यस्ता घरेलु झै झगडामा पनि महिलाहरू पीडित भएका भन्ने खालका आवाजहरू पनि आएको सुनिन्छ नि.
यो चाहिँ हो, खासमा चाहिँ हाम्रो यो समस्या यो दलित गैर दलित भन्दा पनि हामी आफै भित्र नै छ भन्ने चाहिँ मैले लिएको छु. अस्ति भर्खरको मात्रै जुन हामीले जाजरकोटको घटना हेऱ्यौँ होइन, त्यसमा चाहिँ दलित समुदायहरू यति उर्लिनु भयो कि यो भयो त्यो भयो भनेर एकदम उर्लिनु भयो. तर त्यही घटना फेरि हामीले अस्ति मात्र यो निसी खोलामा घट्दाखेरि चाहिँ उहाँ चाहिँ आफै दलित दलित भित्र नै त्यो समस्या घटेको छ. तर त्यसमा चाहिँ उहाँहरूले चाहिँ त्यो आवाज उठाउनु भएन कि. त्यही भएर यो अन्याय, यो उत्पीडनमा परेका आवाजहरू त हामी आफै भित्रकोलाई पनि उठाउनु पर्यो र पो त. अनि बल्ल हामी चाहिँ सबै समान हौ, हामीले चाहिँ यस्तो गर्नु हुँदैन भन्ने कुरा थाहा हुन्छ. त्यो कारणले एउटाले अर्को जातिलाई पेल्नु भन्दा पनि हामीले सबैलाई समान व्यवहार गर्यौँ भने चाहिँ यो हट्छ जस्तो लाग्छ. तर गलकोट नगरपालिकामा अहिलेसम्मको अवस्था हेर्दाखेरि अरू नगरपालिकामा अरू जिल्लाहरूमा भन्दा चाहिँ यहाँ धेरै कम हो जस्तो मैले चाहिँ महसुस गरेको छु.
दलित समुदायबाट चाहिँ नेतृत्व तहमा पुग्न नसक्नुका कारणहरू चाहिँ के हुन् जस्तो लाग्छ तपाईँलाई?
एक त हामी आफैमा, जुन दलित मात्र होइन हामी जनजातिहरू सबैमा होइन, नेतृत्व गर्ने अभ्यास चाहिँ हामीमा कम छ. किनभने अब हामी सदियोदेखि नै अर्काले नेतृत्व गरेको, नेतृत्वमा चाहिँ उहाँहरूले जसो हराउनुहुन्छ त्यसै गर्दै आएको भएर त्यो एउटा सिकाइ पनि हुँदो रहेछ क्या हो. त्यो कारणले गर्दाखेरि पनि अलिकति दलितहरू नेतृत्व वर्गमा, नेतृत्व तहमा आउनको लागि अलिक पछाडि परेको हो जस्तो लाग्छ. तर अहिलेको अवस्थामा चाहिँ अब सबै स्थानीय तहहरूमा सबै अब दलित महिलाहरूलाई चाहिँ नेतृत्व तहमा ल्याउनका लागि अब उहाँहरूलाई आरक्षणको नै व्यवस्था गरेको कारणले गर्दा अहिलेको अवस्थामा चाहिँ त्यस्तो छैन. उहाँहरूले अब चाहिँ आफ्नो नेतृत्व क्षमतालाई सुधारेर लैजानु भयो भने चाहिँ नेतृत्वमा उहाँहरू आइसक्नु भएको छ. अब उहाँहरू चाहिँ कसरी त्यो आफ्नो नेतृत्वलाई कायम गर्ने हो भन्ने अवस्थामा चाहिँ उहाँहरूले आफ्नो नेतृत्व जुन गर्ने क्षमता छ त्यसलाई तिखार्दै लैजानु भयो भने चाहिँ उहाँहरू आउन सक्नुहुन्छ.
पछिल्लो अवस्थामा हेर्ने हो भने चाहिँ एउटा दलित महिला सदस्य एउटा वडामा अथवा स्थानीय तहमा अनिवार्य गरिरहेको छ. स्थानीय तहको निर्वाचन भइसकेपछि प्रत्येक वडा वडामा एकजना दलित महिला सदस्य पनि हुनुहुन्छ र नगरपालिकाको कार्यपालिका सदस्यहरूमा पनि हुनुहुन्छ उहाँहरू चाहिँ. रहँदै गर्दाखेरि यो महिलाहरूको अवस्था चाहिँ, दलित महिलाहरूको अवस्था चाहिँ तपाईँले कस्तो पाउनु भएको छ? पहिला र अहिलेमा केही भिन्नता सफलता पाउनु भएको छ?
यस्तो रहेछ, अब खासमा चाहिँ हामीमा सबैभन्दा ठुलो कुरा चाहिँ आफ्नो नेतृत्व क्षमतालाई चाहिँ सबैभन्दा तिखार्ने भनेको चाहिँ एउटा अभ्यास पनि हो रहेछ। जस्तो सुरुको अवस्थामा जुन महिला दलित जनप्रतिनिधि हुनुहुन्छ, उहाँहरूलाई धेरै कुरामा चाहिँ हिचकिचावट, ल मैले सक्दिनँ कि मैले हुँदैन कि भन्ने खालको उहाँहरूलाई त्यो खालको फिलिङ्स आउँथ्यो भने अहिले चाहिँ मैले सक्छु, यो किन भएन, यो हुनपर्छ, त्यो खालको त्यो जस क्युरियोसिटीका कुराहरू चाहिँ उहाँहरूबाट धेरै आउँछ। त्यो कारणले गर्दा उहाँहरूमा चाहिँ नेतृत्व गर्ने क्षमता चाहिँ विकास भइसकेको छ। त्यसैले एउटा नेतृत्व गर्नको लागि एउटा अवसर पनि हुनु पर्दो रहेछ भन्ने मैले चाहिँ अहिलेको यो जुन हामी आइसकेको पिरियडमा मैले त्यो चाहिँ अनुभव गरेको छु।
दलित महिलाहरू नै वडा सदस्य रहेर आफ्नो वडामा काम गर्दै गर्दाखेरि अन्य महिलाहरूले गर्ने भनौँ न अन्य महिलाहरू र दलित महिलाभित्र पनि त्यस्तो केही भिन्नता छ कि छैन?
कहीँ कतै त्यस्तो त हुन्छ नै, तर अहिले चाहिँ जुन हामी महिलाहरूको अवस्था सबै खालको महिला सबै जात जातिका महिलाहरूको अवस्था एउटै हो, त्यो कारणले गर्दाखेरि काम गर्ने सिलसिलामा चाहिँ सबै महिलाहरूको अवस्था एउटै छ र उहाँहरूले चाहिँ यो नेतृत्व तहमा आइसकेपछि आफ्नो नेतृत्व क्षमतालाई चाहिँ अहिले तिहार आउनु भएको छ। मात्रै यो हो कि अब उहाँहरूले चाहिँ यसलाई निरन्तरता दिनुहुन्छ कि हुँदैन भन्ने मात्रै शङ्काको कुरा हो। यदि उहाँहरूले यसलाई निरन्तरता दिन सक्नुभयो भने उहाँहरूले क्षमतालाई तिहारिसक्नु भएको छ र फरक जुनसुकै महिलामा पनि छैन, यो सबै जाति सबै उसमा चाहिँ महिलाको अवस्था एउटै हो,
त्यस्तो फरक चाहिँ भएको चाहिँ छैन
छैन। सबैले अब गर्नुपर्ने क्रियाकलापहरू हामी महिलाहरूको त्यही हो। आर्थिक अवस्थामा चाहिँ अलिकति तलमाथि हुनसक्छ, त्यो पनि अबको दिनमा चाहिँ सबैको समान नै हुन्छ जस्तो मलाई लाग्छ।
जस्तो नगरपालिकाले पनि महिलाहरूलाई अथवा महिलाहरूको क्षेत्रमा पनि विभिन्न खालका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, सिपमूलक तालिमहरू पनि दिइरहेको छ। सिपमूलक तालिमहरू लिँदै गर्दाखेरि चाहिँ महिलाहरूमा त्यस्तो केही परिवर्तन पाउनु भएको छ कि छैन?
सर्वप्रथम त यो महिलाहरूले चाहिँ सिप सिक्न चाहिँ खोज्नुहुन्छ, तर त्यसलाई निरन्तरता दिएको चाहिँ मैले पाएन। त्यो कारणले गर्दाखेरि अब हामीले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै गर्दा, सिपसँग जोड्दै गर्दा, उहाँहरूको जुन इच्छाले उहाँहरूले जुन काम गरिराख्नु भएको छ त्यो कामलाई हामीले थप सपोर्ट गर्यो भने चाहिँ उहाँहरू निरन्तरता दिनुहुने रहेछ। तर उहाँहरूले मैले यो सिक्छु त्यो सिक्छु भन्नुहुन्छ, तर फेरि अर्को जति त्यसलाई निरन्तरता दिनुहुँदैन, फेरि अर्कोतिर लाग्नुहुन्छ। त्यो कारणले गर्दाखेरि हामीले भर्खर सिक्ने महिलाहरूलाई पनि सँगसँगै सिकिराखेका महिलाहरूलाई जो चाहिँ अब त्यो उद्यमी बनेर इस्टाब्लिस भइसक्नु भएको छ, जसलाई चाहिँ अलि आर्थिक सपोर्ट चाहिएको छ, त्यस्ता खालका महिलाहरूलाई चाहिँ अझै सपोर्ट गर्यो भने जुन उहाँहरूले गरेको कामहरूलाई निरन्तरता दिनुहुने रहेछ भन्ने चाहिँ मैले फिल गरे।
अबको योजना चाहिँ के बनाउनु भएको छ यो दलित महिलाहरू र समग्र महिलाहरूको अवस्था र महिलाहरूलाई नै आत्मनिर्भर बनाउनको लागि?
सर्वप्रथम त महिलाहरू अहिले सबै महिलाहरू आर्थिक अभावमा नै छन्, त्यो कारणले गर्दाखेरि सर्वप्रथम त यो अभावलाई पूर्ति गर्नका लागि आफू सक्षम हुन जरुरी छ। सक्षम हुनका लागि त हामी सबै महिला दिदीबहिनीहरू शिक्षित हुन जरुरी छ। त्यसैले उहाँहरूलाई शिक्षित सँगसँगै शिक्षित बनाएर उहाँहरूलाई चाहिँ आत्मनिर्भर बनाउने चाहिँ मेरो योजना।
गलकोट नगरपालिकाभित्र दलित समुदायकै लागि काम गर्ने विभिन्न सञ्जालहरू दलितहरूकै क्षेत्रमा चाहिँ गर्छौँ भनेर पनि लागिरहनु भएको छ, उनीहरूले गरिरहेका कार्यक्रमहरू चाहिँ प्रभावकारी भएको पाउनु भएको छ कि छैन?
अब अहिलेसम्मको ट्रेन्ड चाहिँ के रहेछ भने अब उहाँहरूलाई कसरी उहाँहरूको व्यवहारमा परिवर्तन ल्याउने, उहाँहरूलाई कसरी सक्षम बनाउने भन्दा पनि अलिकति हामी नेतृत्व वर्गमा रहेकाहरूले चाहिँ आफ्नै हिसाबले कार्यक्रम सञ्चालन गरिदिने, खालि सचेतनाको कार्यक्रम भन्ने, मान्छे बोलाइदिने, उपस्थिति गराइदिने, त्यो भन्दा चाहिँ अलिक फरक खालको कार्यक्रमहरू चाहिँ मैले गरेको पाएन। त्यो कारणले गर्दाखेरि अब हामीले यदि उहाँहरूलाई परिवर्तन गराउने हो, उहाँहरूलाई चाहिँ नेतृत्व तहमा पुर्याउने हो भने चाहिँ उहाँहरूलाई अब आर्थिकसँग जोडेर नलैजाँदासम्म चाहिँ उहाँहरूको क्षमतामा विकास नभएको र क्षमतामा चाहिँ परिवर्तन नआएको देख्न मैले चाहिँ देखिराखेको छु। त्यसैले यदि उहाँहरूलाई परिवर्तन गराउने हो, उहाँहरूलाई नेतृत्व तहमा पुर्याउने हो भने चाहिँ आर्थिक सँगसँगै त्यो सिपलाई चाहिँ अलिकति राम्रो व्यवस्थित गराएर लैजान सक्यो भने मात्रै उहाँहरू परिवर्तन हुनुहुन्छ। नभए चाहिँ पहिलाको जस्तै त्यो सचेतनाको कार्यक्रम गर्ने, मान्छे बोलाउने, अनि खाजा खाने, घर पठाउने, त्यसरी चाहिँ उहाँहरूको क्षमता चाहिँ मैले विकास भएको चाहिँ देख्न सकिनँ। किनभने त्यसमा चाहिँ जो अगुवा हो, जो ताठो बाटो उहाँहरू आउनुहुन्छ, अनि समुदायमा गइसकेपछि चाहिँ त्यो कुरा चाहिँ उहाँहरूसम्म पुग्दैन. त्यो भएर जो जहाँ छन् त्यहीँ रहेको अवस्थामा चाहिँ मैले अहिले जसले कार्यक्रम सञ्चालन गरे पनि त्यो पाएँ. त्यसरी म अनुरोध गर्न चाहन्छु सबै सङ्घ संस्थाहरूलाई, यदि हामीले हाम्रो समुदायलाई परिवर्तन गर्ने हो भने, हाम्रो समुदायको आवश्यकता अनुसार काम गर्ने हो भने, त्यो समुदायसँग छलफल गरेर उहाँहरूको आवश्यकतालाई पहिचान गरेर हामीले त्यस्तो खालको कार्यक्रम लैजान सक्यौँ भने हामीले उहाँहरूको अवस्थालाई चाहिँ परिवर्तन गर्न सक्छौँ. त्यसैले त्यही खालको कार्यक्रमहरू ल्याइदिएर त्यसरी नै सहकार्य गर्न आउनका लागि चाहिँ मैले सबै सङ्घ संस्थाहरूलाई अनुरोध गर्न चाहन्छु.
जस्तो दलित समुदायलाई सदियौँदेखि नै उत्पीडनमा परेको वर्गको रूपमा पनि लिँदै आइराखेको छ
यो. अब सदियौँदेखि उत्पीडनमा पारेको पनि यो एउटा हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार हो. यो खासमा दलित पनि एउटा जाति नभएर यो एउटा हामीले गर्ने व्यवहार हो.
विशेष त जातीय विभेद अझै पनि धेरै ठाउँमा चाहिँ रहिरहेको छ र गलकोट नगरपालिकाभित्र पनि रहिरहेको छ. यसको अन्त्य गर्नको लागि अबका दिनमा चाहिँ हामीले कस्ता खालका कदमहरू चालियो भने चाहिँ जातीय विभेद केही रूपमा चाहिँ न्यूनीकरण गर्न सकिन्छ होला?
सबभन्दा त हामी सचेत, शिक्षित र आर्थिक रूपमा सम्पन्न भयो भने चाहिँ यस्ता खालका समस्याहरू आफै हटेर जाँदो रहेछन्। जस्तै उदाहरणको रूपमा पनि हामीले हेरौँ न, मिन विश्वकर्मा जुन नेपाली काङ्ग्रेसबाट अहिले केन्द्रीय सदस्य पनि हुनुहुन्छ, उहाँ शिक्षित हुनुहुन्छ, उहाँ आर्थिक रूपमा पनि सम्पन्न हुनुहुन्छ, तर उहाँ नेतृत्व वर्गमा हुनुहुन्छ. हुन त उहाँ दलित हो तर नेतृत्व वर्गमा हुनुहुन्छ नि त. त्यो कारणले गर्दाखेरि हामी सबै समुदायहरू हामी शिक्षित भयौँ, सचेत भयौँ र आर्थिक रूपमा पनि सक्षम भयौँ भने चाहिँ त्यस्ता खालका समस्याहरू आफै हटेर जान्छन्।
जस्तो यो सरकारी क्षेत्रमा पनि दलित समुदायको लागि कोटा पनि छुट्याइएको हुन्छ. विभिन्न ठाउँमा चाहिँ दलित समुदायकै लागि भनेर पनि कोटाहरू छुट्याइएको हुन्छ. भनौँ न, नेतृत्व तहमै पुग्नको लागि चाहिँ दलित समुदायले अब कस्ता खालका क्रियाकलापहरू सञ्चालन गरियो भने चाहिँ जस नेतृत्व तहमा पुग्न सक्छन् होला?
यसमा चाहिँ अलिकति हामीले हिचकिचावटको भावनाहरू लिन भएन, किनभने प्र्याक्टिस हामीमा त्यही छ नि त. मैले सक्दैन कि, मैले गर्न सक्दैन कि, म चाहिँ अरूभन्दा अलिकति नजान्ने पो हो कि, त्यो खालको भान चाहिँ यदि हामीलाई भयो भने हामीले नेतृत्व गर्न सक्दैनौँ. त्यसैले हामीले गर्न सक्छौँ पनि भन्न पर्यो, त्यो आँट पनि लिन पर्यो, त्यो सँगसँगै फेरि अभ्यास पनि गर्नु पर्यो. अभ्यास नगर्ने तर आँट छ है भन्ने मात्रै तर हामीले काम गरेनौँ भने त्यो ठाउँमा पुग्न सकिएन. त्यसैले फेरि अब जुन झुन्ड छ, जुन माथिल्लो लेभलमा जुन हाम्रा जुन नेतृत्व वर्गमा हुनुहुन्छ, त्यो एउटा समुदायको मान्छे मात्रै हुनुहुन्छ होइन. त्यो कारणले गर्दाखेरि त्यो समुदायमा पुग्नका लागि यदि हामीले हाम्रो लेभलबाट अभ्यास गरेनौँ भने, हामीले प्रयास गरेनौँ भने हामी त्यो ठाउँमा पुग्न सक्दैनौँ. त्यसैले सबैभन्दा ठुलो कुरा हाम्रो प्रयास हो. प्रयास गर्यो भने हामी पुगिन्छ.
कतिपय अवस्थामा चाहिँ पीडनमा परेका वर्गहरूबाट पनि सम्बन्धित निकायले चाहिँ हाम्रो आवाजहरू सुनिएनन् भन्ने खालका आरोपहरू पनि छन् नि.
हजुर,
के भन्नुहुन्छ यसमा? पक्कै नसुनिएकै हुन्?
यस्तो हो, अब कुनै काम गर्दा गर्दै गर्छु भन्दा भन्दै पनि त्यो कामहरू नगरिएका पनि हुन्छन्. त्यस्तै त्यस्तै अवस्थामा कुनै कुनै कामहरू हुनसक्छ. त्यो जुन नगरिएका नहुन नसकेका कामहरू कसै कसैलाई नसुनिएको जस्तो भान पनि हुनसक्छ, तर त्यो चाहिँ अब गलकोट नगरपालिकाले गर्न नखोजेको, हामी आफैले पनि गर्न नखोजेको होइन, गर्न खोज्दा खोज्दै पनि नभएका पनि हुनसक्छन्. त्यस्तोमा चाहिँ हामी सबैले तपाईँहरूको सुझाव सल्लाह, हाम्रो के हामी जनप्रतिनिधि कर्मचारी सबैको सक्रियतामा हामीले सल्लाह गरेर नै, सहकार्य गरेर नै अगाडि बढ्यौँ भने त्यस्ता नहुन सकेका, सुन्न नसकेका कुराहरू पनि सुनिँदै जान्छन्, गरिँदै जान्छन् र हुँदै जान्छ.
गलकोट नगरपालिकाले अहिले पछिल्लो अवस्थामा चाहिँ दलितहरूको लागि चाहिँ कस्ता खालका योजनाहरू सञ्चालनमा ल्याएको छ?
अहिले चाहिँ अब हामीले यो छुवाछुत मुक्त नगरपालिका भनेर पनि हामीले नीति तथा कार्यक्रममा राखिसकेका छौँ. त्यो सँगसँगै यो सहभोजका कुराहरू त यो हामीले पहिल्यैदेखि गर्दै आइरहेका पनि छौँ र जुन हामीले गरिरहेका पनि छौँ. अहिले त हामीलाई त्यस्तो समस्या छैन, हामी सबै सँगै रहन्छौँ, सँगै खान्छौँ, सँगै उठ्छौँ, सँगै बस्छौँ. त्यो सँगसँगै सचेतनाका क्रियाकलापहरू भइ नै हाले. त्यो सँगसँगै हामीले उहाँहरूको सिपलाई संरक्षण गर्दै उहाँहरूको सिपसँग जोडिएका कुराहरूलाई चाहिँ उहाँहरूको सिपलाई अझै बढाउने खालका कार्यक्रमहरू चाहिँ जुन उहाँहरूलाई चाहिँ त्यस्तो गराएर चाहिँ आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू चाहिँ हामीले लिएका छौँ.
समुदाय स्तरमा चाहिँ जुन अहिले पछिल्लो समयमा चाहिँ अलिकता शैक्षिक स्तर माथिल्लो लेभलमा भएका मानिसहरूले चाहिँ दलित र गैर दलित बीच खासै भेदभाव नभएको पनि पाइन्छ र अहिले पछिल्लो समयमा चाहिँ पहिलादेखि नै चल्दै आएको समुदाय स्तरमा चाहिँ यो दलित र गैर दलित बीच अलिकता छुवाछुत धेरै भएको पनि पाइन्छ. यसको लागि चाहिँ समुदाय स्तरबाट कस्तो खालको बुझाइ भयो भने हामीले छुवाछुत केही भए पनि न्यूनीकरण गर्न सकिन्छ?
यो चाहिँ परिवर्तन हामीले एकैचोटि खोजेर चाहिँ हुँदैन रहेछ, त्यो बिस्तारै हुँदै जाने कुरा हो होइन, किनभने यो एउटा संस्कार हामीले गरेको चालचलन जुन चाहिँ एकैचोटि परिवर्तन गर्न गाह्रो हुँदो रहेछ, तर बिस्तारै हामी आफै सचेत भयौँ भने, सजग भयौँ भने चाहिँ त्यो पनि चेन्ज हुँदै जाँदो रहेछ, जुन हामीले अहिले देखिराखेका छौँ नि त। मैले अघि नै भनिसकेँ, पहिला हामीले धारामा पानी बोक्दाखेरि छोयो भने पानी खनाउँथ्यौँ, तर अहिले त्यो अवस्था छैन। त्यसैले हामीले आजकै भोलि नै परिवर्तन हुनुपर्छ भन्ने होइन, तर बिस्तारै यो चाहिँ परिवर्तन हुँदै जानुपर्छ। त्यसका लागि चाहिँ हामी शिक्षित हुनु पर्यो, सचेत हुनु पर्यो, आर्थिक रूपमा पनि सम्पन्न हुनु पर्यो। त्यो खालको वातावरण हामीले सिर्जना गर्यौँ भने चाहिँ हामी सबै जुन अहिले हामी जो जहाँ छौँ, जसरी जुन शिक्षित वर्गमा जुन आर्थिक रूपमा सम्पन्न भएको व्यक्तिमा जसरी त्यो छुवाछुतको कुराहरू देखिँदैन, त्यस्ता खालका क्रियाकलापहरू हामीले त्यही गर्यौँ भने चाहिँ समुदाय स्तरमा पनि देखिँदैन।
गलकुट नगरपालिका क्षेत्रभित्र छुवाछुत मुक्त नगरपालिका घोषणा गर्नको लागि हजुर के गर्न सकिन्छ?
सबैभन्दा पहिला त हाम्रो क्रियाकलापलाई नै चेन्ज गर्नु पर्यो, परिवर्तन गर्नु पर्यो। त्यो भयो भने मात्रै हामीले चाहिँ यो जाति भनेको नै यो हामीले गर्ने व्यवहार, हामीले गर्ने क्रियाकलाप हो, त्यसैले यसलाई परिवर्तन गर्नुपर्छ भन्ने खालको सोच लियो भने चाहिँ हामीले यहाँ जाति छ, दलित छ, जनजाति छ, बडमाड छ, त्यो खालको अवस्था चाहिँ सिर्जना हुँदैन, मात्रै हामीले हाम्रो व्यवहारलाई परिवर्तन गर्न सक्नु पर्यो।
अन्तिममा रेडियो सुन्ने श्रोताहरूका लागि के भन्न चाहनुहुन्छ?
म सबै श्रोतालाई के भन्न चाहन्छु भने हामी गलकोट नगरपालिकाभित्र बसेका सबै जात जातिहरू हामी गलकोटवासी हौँ, त्यसैले हामी जुन हाम्रो आफ्नै भाषा संस्कृति छ त्यसमा चाहिँ हामी धनी छौँ, त्यसैले यसलाई संरक्षण गर्नका लागि हामीले एकले अर्कोलाई दबाएर होइन कि हामी सबै सहकार्य गरेर बसौँ र अहिलेसम्म हामीले हामी बिचमा जुन सहिष्णुता छ त्यसलाई कायम गरौँ र हाम्रो रीतिरिवाज हाम्रो संस्कृतिलाई पनि सम्मान गरौँ, संरक्षण गरौँ र एकअर्काले चाहिँ हेपाह प्रवृत्तिको भावनाले चाहिँ नहेरौँ, हामी सबै बराबर हौँ, हामी सबै समान छौँ, यही भन्न चाहन्छु मैले चाहिँ।
हुन्छ, समय र सम्वादको लागि उपप्रमुखज्यू तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
श्रोता, आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर गलकुट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचासँग कुराकानी गर्यौँ। यो कुराकानीसँगै कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? कृपया सुझाव, सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 068-442-043 फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता, तपाईँलाई धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञ पनि आज्ञा चाहन्छु। ज्ञान, सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट FM 102.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।